यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। सरकारी स्वामित्वका रुग्ण उद्योग संचालनका सम्बन्धमा व्यवस्थित अध्ययन हुनुपर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाई। स्विजरल्याण्डको जेनेभामा जारी अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय सत्रलाई राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सम्बोधन। श्रमबाट प्राप्त प्रतिफलको न्यायचित हिस्सा कामदारले प्राप्त गर्ने सुनिश्चित हुनुपर्नेमा राष्ट्रपतिको जोड़। प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयक 2081 अन्तर्गत विभिन्न शीर्षकमाथिको छलफल जारी। आयात प्रतिस्थापन र निर्यातमा जोड़ दिई अर्थतन्त्रलाई सही बाटोमा ल्याउनु पर्ने सांसदहरूको सुझाव। र युक्रेनलाई 50 अर्ब डलर ऋण प्रदान गर्न G7 का नेताहरू सहमत।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर्र जाने बल्का SMS, हुर हुर चल्ने 4G इन्टरनेट, सललर जोडिने ती CUG नेटवर्क, अनि आहा कति रमाइलो NTTV। बाँकी त सब मनको कुरा न हो। नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विगतमा सरकारी स्वामित्वमा रहेका रुग्ण उद्योग पुनः संचालनको सम्भावनाबारे व्यवस्थित अध्ययन गर्नुपर्ने बताउनु भएको छ। आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले विगतमा उदारीकरणका नाममा राष्ट्रिय उद्योग धराशायी भएको बताउँदै ती उद्योग पुनः सञ्चालन गर्न सकिने सम्भाव्यताका लागि व्यवस्थित अध्ययन जरूरी रहेको बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले सार्वजनिक निजी साझेदारीको मोडलमा उद्योग पुनः सञ्चालन गर्ने नीतिमा राज्यका सबै निकाय प्रष्ट हुनुपर्ने उल्लेख गर्नुभयो। छलफलमा अर्थमन्त्री वर्षमान पुन, उद्योग मन्त्री दामोदर भण्डारी, मुख्य सचिव डाक्टर वैकुण्ठ अर्याल, अर्थ सचिव मधुकुमार मरासिनी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण बहादुर राउत लगायत हुनुहुन्थ्यो। राष्ट्रपति रामचन्द्र पौडेलले श्रमबाट आएको प्रतिफलको न्यायोचित हिस्सा कामदारको हातमा पुग्ने कुरा सुनिश्चित गर्नुपर्ने बताउनु भएको छ। स्विजरल्याण्डको जेनेभामा जारी 112 अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय सत्रमा आयोजना गरिएको सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको आज उद्घाटन सत्रलाई मुख्य वक्ताका रूपमा सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्न सबैलाई अपील गर्नुभयो। राष्ट्रपति पौडेलले कार्बन उत्सर्जनमा नगण्य योगदान दिए पनि नेपालले जलवायु परिवर्तनको सबैभन्दा खराब असरको सामना गरिरहेको स्पष्ट गर्नुभयो। राष्ट्रपति पौडेलले दिगो शान्ति हतियारबाट नभई साझा समृद्धि र विश्व बन्धुत्वको भावनाबाट प्राप्त गर्न सकिने बताउनुभयो। सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय श्रम संगठनको संविधानको मूल मर्मका रूपमा रहेको सामाजिक न्यायले निर्दिष्ट गरेका समान अधिकार, समान अवसर र समान व्यवहार सम्बन्धी व्यवस्थाको नेपालको संविधानमा पूर्ण आत्मसात गरिएको बताउनुभयो। अन्तर्राष्ट्रिय श्रम संगठनका महानिर्देशक गिलबर्ट हुङबोले सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सामाजिक न्याय स्थापनाका लागि जीवनभर गर्नुभएको योगदानको उच्च प्रशंसा गर्नुभयो। उहाँले राष्ट्रपति पौडेल सहभागितामूलक लोकतन्त्र सामाजिक मूल्यको पक्षमा सधैं दृढतापूर्वक उभिएको भन्दै प्रशंसा गर्नुभयो। राष्ट्रपति रामचन्द्र पौडेलसँग अन्तर्राष्ट्रिय श्रम संगठनका महानिर्देशक गिलबर्ट एफ हुङबोले शिष्टाचार भेट गर्नुभएको छ। राष्ट्रपति पौडेल र अन्तर्राष्ट्रिय श्रम संगठनका महानिर्देशक हुङबो बीच स्विजरल्याण्डको जेनेभामा आज भेटवार्ता भएको हो। त्यस अवसरमा राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय श्रम संगठनले मर्यादित काम तथा श्रमको अधिकार सुनिश्चित गर्ने तथा सामाजिक संवाद र सामाजिक संरक्षणका क्षेत्रमा गरेको कार्यको प्रशंसा गर्नुभयो। भेटमा महानिर्देशक हुङबोले रोजगारी सृजना, सामाजिक सुरक्षा तथा अन्तर्राष्ट्रिय स्तरको जीवनस्तरका लागि ILO मर्यादित कामका लागि काम गरिरहेको जानकारी गराउनुभयो। प्रतिनिधि सभाको बैठकमा आज विनियोजन विधेयक 2081 अन्तर्गत उद्योग वाणिज्य तथा आपूर्ति भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल भएको छ। विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूले आयात प्रतिस्थापन र निर्यात प्रवर्धनमा जोड़ दिँदै अर्थतन्त्रलाई सही बाटोमा ल्याउने गरी काम गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले स्थानीय तहका वड़ा स्तरमा सुपथ मूल्य पसल सञ्चालन गरी नागरिकलाई सेवा दिन र जनताको माग अनुसार मल र बिउ उपलब्ध गराई कृषि उत्पादन बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। सांसदहरूले घरेलू मदिराको ब्राण्डिङ गर्ने विषयलाई बजेटले समेट्नु महत्वपूर्ण रहेकाले सरकारले घरेलू मदिरा निर्यात प्रवर्धनमा ध्यान दिनुपर्ने, नयाँ उद्योग दर्ताको प्रक्रियालाई सरल र सहज बनाउनुपर्ने, घरेलू साना तथा मझौला उद्योगहरूको संरक्षण र प्रवर्धन गरी रोजगारी सृजनामा जोड़ दिनुपर्ने, निजी क्षेत्रको मनोबल बढ़ाउने गरी सरकारी नीति र कार्यशैली परिवर्तन गर्नुपर्ने माग गर्नुभयो। सांसदहरूले स्वास्थ्य क्षेत्रमा विनियोजन भएको रकम बढ़ाएर सरकारी अस्पतालमा बिरामीले सहजै गुणस्तरीय उपचार पाउने सुनिश्चित हुनुपर्ने बताउनुभयो। सांसदहरूले सहकारीको प्रभावकारी अनुगमन र नियमनको व्यवस्था गर्नुपर्ने, कर्जा र ऋण असुलीमा एकरूपता कायम गर्नुपर्ने, व्यक्तिको नाममा रहेको हदबन्दी भन्दा बढ़ी जग्गा स्वत राज्यको स्वामित्वमा आउने व्यवस्था गर्नुपर्ने, सरकारी र सार्वजनिक जग्गाहरूको संरक्षणमा ध्यान दिनुपर्ने, गुठी र भूमिहीन किसानका समस्या समाधानका लागि ठोस योजना बनाउनुपर्ने बताउनुभयो। यसअघि बैठकको शुरूमा सांसदहरूले विपन्न नागरिक उपचार कोषको रकम 4 लाख रूपियाँबाट घटाएर 1 लाख रूपियाँ बनाइएकोमा असन्तुष्टि जनाउँदै पुरानै व्यवस्था कायम गर्न सरकारसँग माग गर्नुभयो। बैठकमा सांसदहरूले गर्मीका कारण तराईमा जनजीवन कष्टकर बनेको भन्दै विद्युत आपूर्तिमा हुँदै आएको अवरोध हटाउनुपर्ने, काठमाडौँमा पानीको समस्या समाधान गर्न सबैतिर समान रूपमा मेलम्चीको पानी वितरण गरिनुपर्ने र चक्रपथ विस्तारको काम जतिसक्दो चाँडो सक्नुपर्ने विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले सरकारले रासायनिक मल अभाव नरहेको बताए पनि किसानहरूले रासायनिक मल नपाएको, कृषि उत्पादन बढ़ाउन कृषि क्षेत्रमा प्राविधिक जनशक्तिको व्यवस्था गर्नुपर्ने र दूध उत्पादक किसानलाई तत्काल भुक्तानी दिनुपर्ने बताउनुभयो। यस्तै सांसदहरूले त्रिभुवन विश्वविद्यालयले विभिन्न समयमा लिएको परीक्षाको नतिजा समयमा प्रकाशन नगर्दा विद्यार्थीहरू थप अध्ययन र रोजगारीबाट वञ्चित हुनुपरेको भन्दै तत्काल नतिजा सार्वजनिक गर्न माग गर्नुभयो। संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचनाको हकको कार्यान्वयनबाट अरबौं राजस्व गुम्नबाट जोगी राज्यलाई फाइदा पुगेको बताउनु भएको छ। राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिको आज बसेको बैठकमा मन्त्री शर्माले नागरिकले सूचना मागे पनि नमागे पनि सार्वजनिक निकायले सूचना प्रवाह गर्नुपर्ने दायित्व भएको बताउनुभयो। शासकीय सुधार एवं सुशासन प्रवर्धन गराउन सूचनाको हकको कार्यान्वयनमा संचार तथा सूचना प्रविधि मन्त्रालय र राष्ट्रिय सूचना आयोगको भूमिकाका विषयमा भएको छलफलमा संचार मन्त्री शर्माले रेडियो नेपाल र नेपाल टेलिभिजनको पहुँच देशव्यापी बनाउन लागेको जानकारी दिनुभयो। छलफलमा समितिका सभापति कमला देवी पन्तले गाउँघरमा घाँस दाउरा गर्दा अहिले पनि रेडियो नेपाल सुन्ने भएकाले विकास समिति अन्तर्गत छ भनेर राज्य पञ्चन नमिल्ने र रेडियोलाई चुस्त दुरूस्त राख्नुपर्ने भन्दै मन्त्रालयको ध्यान आकर्षण गराउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले नागरिक एप मार्फत विभिन्न निकायका सूचना थाहा पाउन सकिने र ट्राफिक चेक जाँचमा ड्राइभिङ लाइसेन्स नागरिक एप मार्फत नै देखाउन मिल्ने गरी व्यवस्था गरिएको जानकारी गराउनुभयो। बैठकमा सांसदहरूले स्थानीय तहमा सूचना लुकाउने गरेकाले सूचना नपाएमा उजुरी गर्ने व्यवस्था स्थानीय तहमा गरी प्रतिवेदन सार्वजनिक गर्नुपर्ने भन्दै सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकमा राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरूङले विभिन्न निकायमा नियुक्त हुँदा गरिने शपथ ग्रहणमा गोपनीयता शब्द हटाउनुपर्ने भन्दै आयोगले विभिन्न परीक्षामा सहभागीहरूले चित्त नबुझे उत्तर पुस्तिका हेर्न पाउने व्यवस्था सूचनाको हकको कार्यान्वयनबाट भएको बताउनुभयो। राष्ट्रिय सभा विधायन व्यवस्थापन समितिले मीडिया काउन्सिल विधेयकमा सरकारवालासँग छलफल गरेको छ। समितिको सभाहल सिंहदरबारमा आज भएको छलफलमा फ्रीडम फोरमका अध्यक्ष एवं पत्रकार महासंघका पूर्व अध्यक्ष तारानाथ दाहालले काउन्सिल स्वायत्त हुनुपर्ने बताउनुभयो। फ्रीडम फोरमका अध्यक्ष दाहालले आचार संहिता बनाउने र पालना गराउन सरकारवालासँग छलफल गर्न आवश्यक रहेको बताउँदै प्रेस काउन्सिल पदाधिकारीको उमेर हद तोक्न नहुने बताउनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री शक्ति बहादुर बस्नेतले उड्डयन मौसम सेवालाई थप प्रभावकारी बनाउन सांगठनिक क्षमता र स्रोतको अधिकतम उपयोग गर्नुपर्ने बताउनु भएको छ। जल तथा मौसम विज्ञान विभागद्वारा आज काठमाडौँमा आयोजित सुरक्षित हवाई उडानका लागि उड्डयन मौसम सेवाको महत्व सम्बन्धी कार्यशाला गोष्ठीमा मन्त्री बस्नेतले हवाई मौसम सम्बद्ध संगठनको क्षमता र स्रोतको अधिकतम उपयोग गरी राम्रो प्रतिफल पाउने गरी काम गर्नुपर्ने बताउनुभयो। गोष्ठीमा राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर अरणिको कुमार पाण्डेले जलवायु परिवर्तनबाट विकसित प्रतिकूलताको अध्ययन अनुसन्धान गरी हवाई मौसम सेवाका लागि आवश्यक पर्ने रणनीति अपनाउनु पर्नेमा जोड़ दिनुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध ढंगले अघि बढ़ाएर मात्रै विपक्षीहरूसँग प्रतिस्पर्धा गर्न सकिने बताउनु भएको छ। आज कौशलटारमा एमाले भक्तपुरको नवनिर्वाचित कमिटिको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीभित्र फाटो विभाजन र गुटबन्दी गर्नेहरूलाई स्थान नरहेको बताउनुभयो। उहाँले गिरीबन्धु टी स्टेटमा आफूलाई जोडेर भ्रम फैलाइएको उल्लेख गर्नुभयो। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेसबाट निर्वाचित तीनै तहका जनप्रतिनिधि पार्टी र आम मतदाताप्रति उत्तरदायी हुनुपर्ने बताउनु भएको छ। नेपाली कांग्रेस दैलेखको दोस्रो जिल्ला सम्मेलनको उद्घाटन गर्दै उपसभापति खड्काले तीनै तहका जनप्रतिनिधिहरू पार्टी र चुनाव जिताउने मतदाताप्रति उत्तरदायी नभएको भन्दै जनताको मन जित्ने गरी काम गर्न आग्रह गर्नुभयो। उपसभापति खड्काले आजै दैलेखको भैरवी गाउँपालिका एक स्थित जलजलीमा भइरहेको पेट्रोलियम अन्वेषण स्थलको अवलोकन गर्दै पेट्रोलियम पदार्थ अन्वेषणमा तीनवटै तहका सरकारको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो। मधेस प्रदेश सरकारको आगामी आर्थिक वर्ष 2081-82 वार्षिक नीति तथा कार्यक्रम प्रदेशसभाबाट सर्वसम्मतिले पारित भएको छ। आज बसेको प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री सतीश कुमार सिंहले प्रदेशसभा सदस्यहरूको सुझाव बजेटमा समेट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले प्रदेश सरकार नतिजा देखिने गरी काम गर्ने पक्षमा रहेको भन्दै सुझाव र सहयोगका लागि आग्रह समेत गर्नुभयो। सरकारले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि राष्ट्रिय परिचय पत्रलाई अनिवार्य गरेको छ। परिचय पत्र अनिवार्य भएपछि अहिले जिल्ला प्रशासन कार्यालयमा परिचय पत्र बनाउनेको भीड़ बढ़ेको छ। राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभागका महानिर्देशक युवराज कटेलले पहिलो चरणमा 28 जिल्लामा आगामी साउन 1 गतेदेखि सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएको बताउनुभयो। अहिले विभागबाट ती जिल्लामा विवरण दर्ताका लागि जनशक्ति समेत थप गरेर स्थानीय तहसँगको समन्वयमा जिल्ला प्रशासन कार्यालयले पालिका र वडा स्तरमा अभियान सञ्चालन गरी विवरण दर्ता गरिरहेको उहाँले जानकारी दिनुभयो। विभागले विगत 4 वर्षदेखि 73 जिल्लाका स्थानीय तहमा राष्ट्रिय परिचय पत्रको विवरण दर्ता अभियान सञ्चालन गरिरहेको छ। सामाजिक सुरक्षा भत्ता नवीकरण 2081 भदौ मसान्तसम्म गर्न सकिने भएकाले परिचय पत्रमा विवरण दर्ता नगरेका व्यक्तिले आफ्नो वडा कार्यालयसँग सम्पर्क गरी अभियानको समयमा वा आफ्नो समय अनुकूल नजिकको जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयमा विवरण दर्ता गर्न विभागले अनुरोध गरेको छ। सामाजिक सुरक्षा भत्ता वितरण प्रयोजनका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने भएपछि जिल्ला प्रशासन कार्यालय मोरङमा परिचय पत्र बनाउन सेवाग्राहीको भीड़ बढ़ेको छ। तर परिचय पत्र वितरण प्रणालीमा बेला बेलामा आउने खराबीका कारण परिचय पत्रका लागि समयमा फोटो खिच्न र विवरण भर्न नपाउँदा दिनभरिको चर्को घामका कारण अशक्त अपाङ्गता भएका र ज्येष्ठ नागरिक तथा श्रमिकहरू मारमा परेका छन्। मोरङबाट कुमोद अधिकारीको रिपोर्ट।
राष्ट्रिय परिचय पत्रको बायोमेट्रिक प्रणालीमा सामाजिक सुरक्षा भत्ता लाभग्राहीहरूलाई सहभागी गराउने भएपछि जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको भीड़ बढ़ेको हो। दिनभरिको चर्को गर्मी, परिचय पत्र वितरण प्रणालीको सिस्टममा आउने खराबीका कारण, परिचय पत्रका लागि समयमा फोटो खिच्न र विवरण भर्न नपाउँदा सबैभन्दा बढी अशक्त अपाङ्ग र ज्येष्ठ नागरिक तथा मजदूरवर्ग मारमा परेका छन्। यस्तो समस्याले गर्दा परिचय पत्र बनाउनका लागि निरन्तर जिल्ला प्रशासन कार्यालयमा धाउनु पर्ने अवस्था छ। मोरङ जहदा चारकी 72 वर्षीय रमादेवी महतोले 4 दिनदेखि ज्याला मजदूरी छाडेर परिचय पत्र बनाउन धाउँदा पनि काम हुन नसकेको गुनासो गर्नुभयो।
भत्ता यो एक्लो महिलाको अनि 4 दिन भइसक्यो दिदी, छिटो आज आउनु भोलि आउनु दिँदै दिँदैन, 4 दिनको भाडा जोड्नु कति हुन्छ हामी गरिब मान्छे।
रंगेली नगरपालिका 3 की 73 वर्षीय गंगा माया कार्कीले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य भन्ने कुरा थाहा पाएपछि आफू परिचय पत्र बनाउन आएको र नेटको समस्याले गर्दा काम हुन नसकेको बताउनुभयो।
अहिले फेरि परिचय पत्र बनाउन आएका, अहिले परिचय पत्रमा खोइ यो नेटै छैन नि, ठिक्क जान्छ ठिक्क हामी आएपछि।
परिचय पत्र बनाउन आउनुभएका चेतन मुर्मू र ग्रामथान गाउँपालिका नेता चोकी 79 वर्षीय टोको खवासको समस्या पनि उस्तै छ।
खोइ नेटै चल्दैन भन्छ, छिटो हुँदैन, नेटले गर्दा ढिलो भइरहेछ। अब गाडी भाडा छ, 200 रुपियाँ भाडा लाग्छ, अहिले पनि फेरि भाडा लाग्छ, भोलि आयो भने फेरि भाडा लाग्छ। काम गरे मजदुरी गर्ने के गर्ने मान्छे,
आज लगे 5 दिन दौडेको छ, आज आजसम्म 5 दिन आएको छ, हुँदैन काम।
मोरङ जिल्लामा 2078 साल असोजदेखि विवरण संकलन कार्य शुरू भएको थियो। टोलीले 17 वटै पालिकाको वडा वडामा पुगेर स्टेशन खडा गरी विवरण संकलन गरेको थियो। त्यतिखेर सामाजिक सुरक्षा भत्तामा परिचय पत्र अनिवार्य नभएका कारण अपाङ्ग तथा ज्येष्ठ नागरिकहरू विवरण संकलनमा छुटेका थिए। सिस्टमको आपूर्तिमा आएको समस्याका कारण काममा ढिलाइ हुने गरेको र त्यसलाई व्यवस्थापन गर्न प्रशासन लागिरहेको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मीको भनाइ छ।
माग बढी भएको हो र हाम्रो सिस्टमले समग्र आपूर्ति गर्न नसकेको प्रणालीगत त्रुटि हो अथवा प्रणालीगत कमजोरी छ एउटा चाहिँ। अब जहाँसम्म यसलाई व्यवस्थापन गर्ने सिलसिलामा जिल्ला प्रशासन कार्यालय मोरङले चाहिँ हामीहरूको औसतमा यहाँ 110 जनासम्मको काम हामीहरूले गरिरहेका छौँ। दैनिक टोकन प्रणाली लागू गरेका छौँ, फर्स्ट इन फर्स्ट आउट, तर त्यो पनि ज्येष्ठ नागरिकको हकमा चाहिँ छैन। ज्येष्ठ नागरिकको हकमा चाहिँ उहाँहरूले लाइन क्यूमा चाहिँ बस्दिनुपर्छ, किन ज्येष्ठ नागरिकहरूको बीचमा चाहिँ लाइनमा बस्दिनु पर्यो।
राष्ट्रिय परिचय पत्र बनाउनका लागि जिल्ला प्रशासन कार्यालयमा जानुपर्ने बाध्यता भएकाले ज्येष्ठ नागरिक तथा अपाङ्गता भएको व्यक्तिलाई घर घरमै राष्ट्रिय परिचय पत्र लिने व्यवस्थाका लागि पुनः वडा वडामा विवरण संकलन टोली खटाउनु समेत सेवाग्राहीहरूले माग गरेका छन्। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
ताप्लेजुङमा गए राति वर्षासँगै आएको बाढ़ीले फक्ताङलुङ गाउँपालिकाका विभिन्न ठाउँमा पुल बगाएको छ। बाढ़ीले 4 ठाउँमा पुल बगाएपछि तमोर करिडोर अन्तर्गतको सदरमुकाम फुङलिङबाट तापेथोक लेलेप जोड्ने सड़क अवरूद्ध भएको हो। बाढ़ीले फक्ताङलुङ गाउँपालिकामा पर्ने सिसुवा खोला, तावा खोला र सिस्ने खोलामा रहेका पुल बगाएको स्थानीय सुसन लिम्बुले जानकारी दिनुभयो। तावा खोलामा रहेको बेलीब्रिज र काठबाट निर्मित मोटरेबल पुल बाढ़ीले बगाएको हो। सो स्थानमा रातभर वर्षा भएको थियो। बाढ़ीले पुल बगाएपछि फक्ताङलुङ गाउँपालिकाको केन्द्र रहेको तापेथोक सहितका क्षेत्रमा सड़क अवरूद्ध भएको छ। सिसावा खोलामा आज बिहान आएको बाढ़ीले तमोर नदी केही बेर थुनिएको थियो। अहिले नदीको पानी निकास भइरहेको छ। सो क्षेत्रमा प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। यसै गरी संखुवा सभाको खाँदबारी नगरपालिका 11 आङ्ला स्थित कोक्तिमा गाउँमा पहिरोले 3 घर बगाएको छ। नारायणगढ़ मुगलिङ सड़कको 25 ठाउँमा पहिरोको जोखिम रहेको चितवन सड़क डिभिजन कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख रमेश प्रसाद पौडेलका अनुसार 4 स्थानमा उच्च र 7 ठाउँमा कम जोखिम रहेका छन्। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। रूसी सम्पत्तिहरूबाट भएको नाफाको प्रयोग गरेर युक्रेनका लागि 50 अर्ब अमेरिकी डलर ऋण प्रदान गर्न G7 का नेताहरू सहमत भएका छन्। आज दक्षिणी इटालीमा G7 शिखर सम्मेलनमा सम्मिलित नेताहरू ऋण प्रदान गर्न सहमत भएका हुन्। एजेण्डामा सबैभन्दा माथि रूससँगको 2 वर्षभन्दा बढ़ी समयको युद्धपछि किएवलाई रक्षा, बजेटरी सहयोग र पुनर्निर्माणमा सहयोग गर्नका लागि तत्काल 50 अर्ब डलरको ऋण प्रदान गर्ने योजना रहेको छ। युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की, अमेरिकी राष्ट्रपति जो बाइडेन र इटाली, बेलायत, फ्रान्स, जर्मनी, क्यानाडा र जापानका नेताहरू वार्ताका लागि सहभागी हुनुहुन्थ्यो। पश्चिमी सहयोगीहरूद्वारा जफत गरिएको रूसी केन्द्रीय बैंकको 3 खर्ब युरो को ब्याजबाट हुने भविष्यको नाफा विरूद्ध ऋण सुरक्षित गरिनेछ। सन् 2022 को फेब्रुअरीमा रूसको आक्रमणपछि G7 का मुलुकहरू युक्रेनको मुख्य सैन्य र वित्तीय समर्थक भएका छन्। कुवेतको मंगाफ क्षेत्रमा रहेको श्रम आवास केन्द्रमा हिजो भएको आगलागीमा परि करिब 40 भारतीयको मृत्यु हुनको साथै 50 जना भन्दा बढ़ी घाइते भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ। कुवेतमा रहेको भारतीय दूतावासले यस घटनामा घाइते भएका भारतीय नागरिकहरूलाई हरसम्भव सहयोग प्रदान गर्न स्थानीय अधिकारीहरूसँग समन्वय जारी राखेको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ। यसअघि कुवेतमा आगलागीको खबर आएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले समीक्षा बैठकको अध्यक्षता गर्दै मृतक भारतीय नागरिकका परिवारलाई प्रधानमन्त्री राहत कोषबाट 2,00,000 रूपियाँ सहयोग गर्ने घोषणा गर्नुभएको थियो। अब आर्थिक समाचार।
चालू आर्थिक वर्षको 10.5 महिनामा नेपालबाट 3,26,00,000,000 रूपियाँ भन्दा बढ़ीको हस्तकलाका सामग्री विदेश निर्यात भएको छ। चालू आर्थिक वर्षको जेठ 15 गतेसम्म नेपालमा उत्पादित अल्लो, बाँसजन्य वस्तु, पोतेका सामान, हाडसिंहबाट बनेका सामान, सेरामिकका सामान, ढाका, सिसा, छाला, कपड़ाबाट बनेका चित्रकला, गरगहना लगायत सामग्री निर्यात भएको नेपाल हस्तकला महासंघका महानिर्देशक उत्तम प्रसाद देवकोटाले बताउनुभयो। नेपालमा उत्पादित हस्तकलाका सामान छिमेकी मुलुक भारत र चीनका साथै संयुक्त राज्य अमेरिका, जर्मनी, डेनमार्क, नेदरल्याण्ड, बेलायत, अस्ट्रेलिया, सिंगापुर लगायतका देशमा निर्यात हुने गरेको छ। आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा रहेको तनहुँको बन्दीपुरमा केबल कार संचालनमा आएको छ। परीक्षणका रूपमा संचालन हुँदै आएको बन्दीपुर केबल कार बिहिबारदेखि व्यावसायिक रूपमा संचालनमा आएको र यसबाट पर्यटकलाई घुम्नका लागि थप आकर्षित गर्न सकिने कम्पनीका कार्यकारी अधिकृत किरण पोखरेलले बताउनुभयो। बन्दीपुर गाउँपालिका 4 को डुम्रे बजार नजिकै केबल कार चोकबाट मन्दिरसम्म 1,700 मिटर दूरी 7 मिनटमा पार गर्न सकिने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार केबल कारको 31 डिब्बा मध्ये 21 वटाले यात्रु बोक्नेछन् भने अन्यले सामग्री ढुवानी गर्नेछन्। धरान उपमहानगरपालिका 13 स्थित कृषि बजारमा निर्माण गरिएको शीतगृह कोल्ड स्टोर सञ्चालनमा आएपछि त्यस क्षेत्रका कृषकले राम्रो फाइदा लिइरहेका छन्। विगतमा बिक्री नभएर आफ्ना उत्पादन खेर फाल्न बाध्य किसानले अहिले बिक्री नभएको कृषिजन्य उत्पादन भण्डारणका लागि शीतगृह पुर्याउने गरेका र त्यसरी भण्डारण गरिएको कृषि उपजले अफ सिजनमा राम्रो मूल्य पाउने गरेको संखुवा सभाका स्थानीय किसान विष्णु राईले बताउनुभयो। यस्तै धनकुटाका किसान विवेक राईले शीतगृह निर्माण भएपछि आफूहरूलाई कृषि उपज भण्डारणका लागि फाइदा पुगेको बताउनुभयो। कोशी प्रदेश सरकारको विशेष सहयोगमा सो शीतगृह कोल्ड स्टोरको निर्माण भएको हो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो सुरेन्द्र मणि त्रिपाठी। अब खेलकुद समाचार।
नेपाल एएफसी U20 एसियन कप 2025 छनौटमा समूह बीमा परेको छ। एसियाली फुटबल महासंघ एएफसीले बिहिबार सार्वजनिक गरेको ड्र अनुसार नेपाल समूहमा उज्बेकिस्तान, बहराइन, चाइनिज ताइपिन र कम्बोडिया रहेको छ। यस समूहका खेल चाइनिज ताइपिनले गर्ने एएफसीले जनाएको छ। समूहका खेलहरू आगामी सेप्टेम्बर 21 29 हुनेछ। त्यसै गरी नेपाल एएफसी U17 एसियन कप 2025 छनौटमा साबिक विजेता जापान रहेको समूहमा नेपाल परेको छ। एसियाली फुटबल महासंघ एएफसीले बिहिबार नै सार्वजनिक गरेको ड्र अनुसार नेपाल समूह एकमा परेको हो। यो समूहमा नेपाल र जापान सँगै कतार र मंगोलिया रहेको छ। यस समूहका खेल कतारले आयोजना गर्ने एएफसीले जनाएको छ। यस समूहका खेलहरू आगामी अक्टोबरदेखि शुरू हुनेछ। बागमती प्रदेशका जेस्नु महर्जनले U15 विद्यालय खेलकुदको टेबल टेनिसमा बिहिबार 3 स्वर्ण जितेका छन्। उनले बोयज सिंगल, डबल्स र मिक्स डबल्समा स्वर्ण जिते। पोखरा रंगशाला स्थित कभरहलमा भएको बोयज सिंगल फाइनलमा जेस्नुले कोशीका सुशान्त मेहतालाई 8-11, 11-5, 11-2 र 11-6 सेटमा पराजित गरे। कोशीका गौतम तामाङ र लुम्बिनीका सुबिन छेत्री तेस्रो भए। गर्ल्स सिंगलमा बागमतीकी नर्मदा खातुङ च्याम्पियन बने। उपाधि भिडन्तमा नर्मदाले कोशीकी सुलेखा ठाकुरलाई 11-9, 4-11, 11-5, 13-11 सेटमा हराइन्। 5 प्रतिस्पर्धामा समावेश टेबल टेनिसमा बागमतीले 5 स्वर्ण जित्न सफल भएको हो। दुई दिने प्रतियोगितामा 7 प्रदेशबाट समान 28-28 बोइज गर्ल्स गरी 56 खेलाड़ी सहभागी थिए। वेस्ट इण्डिज जारी T20 विश्वकपको सुपर 8 पुगेको छ। बिहिबार बिहान सम्पन्न समूह सी अन्तर्गतको खेलमा वेस्ट इण्डिजले न्यूजील्याण्डलाई 13 रनले पराजित गरेसँगै विश्वकपको सुपर 8 पुगेको हो। वेस्ट इण्डिजले दिएको 150 रनको लक्ष्य पछि आएको न्यूजील्याण्डले विश्वभरमा 9 विकेट गुमाउँदै 136 रन मात्र बनाउन सक्यो।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा कोशी र बागमती प्रदेश लगायत गण्डकी प्रदेशको पहाड़ी भूभागका थोरै स्थान तथा मधेस प्रदेशसहित बाँकी भूभागका एक दुई स्थानमा मेघ गर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 29.4 डिग्री सेल्सियस, न्यूनतम 22 डिग्री सेल्सियस, वर्षा 3.6 मिलिमिटर। काठमाडौँको अधिकतम 34.3 डिग्री सेल्सियस, न्यूनतम 22 डिग्री सेल्सियस, पोखराको अधिकतम 32.7 डिग्री सेल्सियस, न्यूनतम 22 डिग्री सेल्सियस, वर्षा 38 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 40.8 डिग्री सेल्सियस, न्यूनतम 24 डिग्री सेल्सियस र दिपायलको अधिकतम 41.3 डिग्री सेल्सियस, न्यूनतम 21.8 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकारी स्वामित्वका रुग्ण उद्योग सञ्चालनका सम्बन्धमा व्यवस्थित अध्ययन हुनुपर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाई। स्विजरल्याण्डको जेनेभामा जारी अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय सत्रलाई राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सम्बोधन। श्रमबाट प्राप्त प्रतिफलको न्यायोचित हिस्सा कामदारले प्राप्त गर्ने सुनिश्चित हुनुपर्नेमा राष्ट्रपतिको जोड़। प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयक 2081 अन्तर्गत विभिन्न शीर्षकमाथिको छलफल जारी। आयात प्रतिस्थापन र निर्यातमा जोड़ दिई अर्थतन्त्रलाई सही बाटोमा ल्याउनु पर्ने सांसदहरूको सुझाव। र युक्रेनलाई 50 अर्ब डलर ऋण प्रदान गर्न G7 का नेताहरू सहमत। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। नमस्कार।